من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد خلقنا الإنسان ونعلم ما توسوس به نفسه ونحن أقرب إليه من حبل الوريد. حقی بات ایسی ہے، اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے انسان کو پیدا کیا اور جو باتیں اس کے جی میں آتی ہے، اس کے نفس میں یعنی اس کے جی میں جو باتیں آتی ہیں، ہم ان تمام باتوں کو جانتے ہیں، پورے پورے طور پر جانتے ہیں. انسان کے دل کے اندر نفس اس کا انسان کے ساتھ بات کرتا ہے اور انسان اپنے نفس سے بات کرتا ہے. یہ جو وسوسہ ہے، وہ وسوسہ چاہے خیر کا آوے یا گناہ کا آوے، اللہ تعالیٰ کی یہاں اس کی کوئی پکڑ نہیں ہوگی. نمبر دو، جو خیالات دل کے اندر کھٹکتے رہتے ہیں اور جو باتیں دل کے اندر آتی ہیں، اس کے اوپر بھی اللہ تعالیٰ کے یہاں کوئی گرفت اور پکڑ نہیں ہوگی، چاہے گناہ کے ہو. اور اگر آدمی کسی درجے کے اندر ارادہ کرے تو نیکی کے ارادے کے اوپر تو اس کو ثواب ملتا ہے، البتہ گناہ کے ارادے کے اوپر اس کو سزا اور پکڑ ہوتی نہیں ہے. اور اگر انسان عزم مصمم کر لے تو عزم مصمم کے اوپر تو گناہ پر بھی اس کو برائی لکھی جاتی ہے اور نیکی پر بھی اس کو برائی لکھی جاتی ہے. چاہے اس عزم مصمم کے اوپر وہ عمل نہ کر سکے، کوئی رکاوٹ پیش آ گئی، جیسے ایک طالب علم جو ہے پورے طور پر عزم کر لیا کہ مجھے چوری کرنی ہے، اس کے لیے ساری تیاری کر لی، لیکن اتفاق اس وقت کے اوپر اس کو استاد نے کسی کام سے بلا لیا، چوری کا قیمتی وقت ہاتھ سے فوت ہو گیا. تو یہ عزم مصمم پر تو سر کا عزم مصمم ہو تو ابھی اس کے اوپر اس کو مواخذہ ہوگا، جیسے نیکی کے عزم مصمم پر اجر ملتا ہے. رہا ہم اور ارادہ، تو ارادہ نیکی کا ہو تو ثواب، گناہ کا ارادہ ہو تو نہیں، گناہ نہیں لکھا جائے گا. باقی وسوسہ ہے، خیالات ہے، دل میں کھٹکنے والی باتیں، اس کے اوپر تو جزا سزا کچھ بھی نہیں ہے. وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ، اور ہم انسان کے بہت زیادہ قریب ہیں اس کی شہرگ کے مقابلے میں. یہ ورید، یہ گردن کے دونوں طرف آجو باجو میں دو رگ ہوا کرتی ہے. جانور کو جب ہم ذبح کرتے ہیں تو ذبح صحیح کے لیے ان دونوں رگوں کا کٹنا شرط ہے، تو ہی اس ذبح کو ذبح صحیح کہا جاتا ہے. یہ جو دونوں رگ ہے، اس رگ کے کٹنے کے اوپر موت ہو جاتی ہے، اور ان رگوں کے اندر خون سے زیادہ روح چلتی ہے. اسی لیے روح کے چلنے کی وجہ سے جب یہ رگ کٹ جائے گی تو روح اندر سے باہر نکل جائے گی اور انسان کی موت واقع ہو جائے گی. ان دونوں رگوں کو ورید سے تعبیر کیا جاتا ہے. آیت کریمہ کے اندر یہ بتلانا ہے کہ اللہ سبحانہ وتعالی انسان کے علم، انسان کی ہر ہر چیز کا پورے پورا علم رکھے ہوئے ہیں. گویا کہ جو چیز پر انسان کی حیات کا مدار ہے، اس سے بھی ہم انسان کے زیادہ قریب ہیں. اور انہی کو اردو میں شیرائن بھی کہا جاتا ہے، ان رگوں کو. بعض حضرات نے اس کا ایک مطلب یہ بیان کیا کہ اقرب الیہ من حبل الورید, اس سے مراد ایک قرب خصوصی ہے جو صوفیہ کے یہاں معروف ہے کہ انسان جب اللہ کا ذکر کرتا ہے, اللہ کی مناجات میں مشغول ہوتا ہے تو اس کو اللہ تعالیٰ سے خصوصی قرب حاصل ہوتا ہے. وہ بھی بعض حضرات نے اس آیت کے اندر مراد لیا ہے. اِذْ يَتَلَقَّ الْمُتَلَقِّيَانِ, مفسرین فرماتے ہیں کہ انسان کو اپنی ذات کے بارے میں جتنا علم خود کو نہیں ہے اس سے زیادہ علم اللہ تعالیٰ کو ہے. دیکھو ہم کو ہماری بہت ساری چیزوں کا علم نہیں ہوا کرتا, ہماری کوئی چیز ہے اپنی خود کی لیکن آپ پوچھیں بھائی کہاں ہے وہ چیز, کا وہ مل نہیں رہی ہے, کہیں رکھا گئی بھول گیا یاد ہی نہیں آ رہا ہے کہاں. تو ہم اپنی چیز کے بارے میں جتنا علم نہیں رکھتے اللہ تعالیٰ کو اس سے زیادہ اس کا علم ہے. ہم جس چیز کو بھول گئے اللہ کو معلوم ہے وہ چیز کہاں ہے. بلکہ خود ہمارے بدن کے اندر کوئی مرض ہوا تو اس مرض کا ہمیں ابھی پتہ نہیں لیکن اللہ تعالیٰ کو پتہ ہے اس مرض کے بارے کے اندر. اسی لیے انسان کی جو اپنی خود کی حالت ہے اس کا انسان کو خود کو پتہ نہیں جتنا زیادہ اللہ کو علم ہے. اور دونوں کی وجہ کیا, انسان کا علم حصولی ہے اور حصول کے اندر جس قدر حاصل ہوگا اس قدر علم ہوگا. بہت ساری حالتیں حاصل نہیں ہوتی تو اس کا علم بھی نہیں ہوتا. اور جبکہ باری سبحانہ و تعالیٰ کا جو علم ہے وہ علم حضوری ہے اور انسان کے تمام احوال کو اللہ تعالیٰ اچھی طرح جانتا ہے. وہ علم حضوری ہے, کوئی علم اللہ سے کسی وقت پر بھی غائب ہوتا نہیں ہے. اِذْ يَتَلَقَّ الْمُتَلَقِّيَانِ عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ قَعِيدٌ. يَتَلَقَّى کے معنی آتے ہیں کسی چیز کو لے لینا, کسی چیز کو جو ہے جمع دینا. المتلقیان سے کیا مراد ہے؟ کہتے ہیں کہ متلقیان سے دو فرشتے مراد ہیں اور یہ دو ملائکہ کون سے, جو انسان کے اعمال کے لکھنے کے اوپر جو ہے ہر وقت پر موجود رہتے ہیں. یہ دو فرشتوں کا انسان کے ساتھ موجود رہنا یہ تو صرف اتمام حجت کے لیے ہے, باقی اللہ تعالیٰ کو انسان کے حالات جاننے کے لیے دو ملائکہ کی حاضری اور موجودگی کی بھی کوئی ضرورت نہیں ہے کہ ملائکہ موجود رہے انسان کے اعمال لکھے پھر اللہ کو لے جا کے بتاوے تو اللہ کو پتا چلے, ورنہ اللہ کو کیسے پتا چلے. ایسا کوئی مدار نہیں ہے ملائکہ کے اوپر. ملائکہ تو اتمام حجت کے لیے رکھے گئے کہ کبھی یہ انسان مکر جاوے کہ میں نے یہ کام نہیں کیا تھا تو ملائکہ گواہی دیں گے اور ان کے لکھے ہوئے چوپڑے گواہی دیں گے. یہاں پر رات دن میں نیک اعمال اور گناہ لکھنے والے جو فرشتے مقرر ہیں وہ ملائکہ آیت کریمہ کے اندر المتلقیان سے مراد ہیں. اور تلقی اس کے معنی آتے ہیں کسی چیز کو حاصل کرنا. تو اِذْ يَتَلَقَّ الْمُتَلَقِّيَانِ, دو فرشتے لینے والے حاصل کرنے والے لیتے ہیں. عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ قَعِيدٌ, اس میں ایک فرشتہ دائمی طرف بیٹھا ہے, دوسرا فرشتہ بائیں طرف بیٹھا ہوا ہے اور یہ ہر وقت مستقلن بیٹھے ہوئے ہیں کہ ذرہ برابر بھی تس سے مس ہونے کا نام نہیں لیتے. یعنی یہ جو ملائکہ ہے ان کی ڈیوٹی بدلتی ہے. مثلا رات والے عصر بعد چلے گئے, عصر بعد آ گئے, دن والے عصر بعد چلے گئے, اور فجر کے وقت ڈیوٹی بدلتی ہے, لیکن جس کی جس وقت ڈیوٹی ہوتی ہے وہ اس وقت بالکل انسان کے ساتھ چپک کے بیٹھے رہتے ہیں, ذرہ برابر بھی ادھر ادھر ٹچ کے مت ہوتے نہیں ہے کہ چلو ذرا اس چیز کا تقاضا ہوا فرشتہ چلا گیا, یا فرشتے کو خمن کھانے کا شوق ہوا اور وہ چلا گیا, ایسے ذرہ برابر بھی وہ ٹچ کے مت ہوتے نہیں, ہر وقت انسان کے پاس موجود رہ کر کے لکھنے کا کام کرتے ہیں. ہاں تین موقعوں پر انسان سے دور ہو جاتے ہیں. نمبر ایک, جب انسان پیشاب پاخانے کے لیے جاوے. نمبر دو, انسان جب اپنی بیوی سے صحبت کرے. نمبر تین, جب انسان جنابت کی حالت کے اندر ہوئے. یہ تین وقت کے اوپر ملائکہ اس سے دور ہو جاتے ہیں. تو پھر ان تین وقت میں انسان جو کچھ گندے برے کام کرے وہ ملائکہ کو کیسے پتا چلتے ہیں؟ تو کائن اس عمل کی خوشبو اور بدبو سے پتا چلتا ہے. اگر یہ انسان ملائکہ کے دور ہٹ جانے کے وقت پر کوئی برا کام کرے گا تو اس کی بدبو سے ان کو پتا چلے گا اور لکھ لیں گے, اور اگر یہ اچھا کام کرتا ہے تو اس میں سے خوشبو نکلے گی جس کے ذریعے سے یہ ملائکہ اس انسان کی عمل کو پہچان کر کے لکھ لیتے ہیں. کہتے ہیں کہ یہ فرشتے ہر وقت انسان کے ساتھ موجود رہتے ہیں, اور بعض مفسرین فرماتے ہیں کہ اعمال لکھنے والے فرشتے آیت میں مراد نہیں ہے, بلکہ یہاں پر ان اعمال لکھنے والے فرشتوں کے علاوہ دوسرے فرشتے مراد ہیں. کون دوسرے فرشتے؟ کا انسان جب چلتا ہے ایک فرشتہ آگے رہتا ہے, ایک فرشتہ پیچھے رہتا ہے. انسان سوتا ہے تو ایک فرشتہ سرہانے پر کھڑا رہتا ہے اور ایک فرشتہ پیروں کی طرف کھڑا رہتا ہے. اذ یتلقی المتلقیان عن الیمین وعن الشمال قعید, ہر وقت بیٹھے رہتے. ما یلفظ من قول الا لدیہ رقیب عتید, کوئی بھی بات یہ اپنی زبان سے بولتا ہے یہ انسان تو راہ دیکھتا ہوا فرشتہ حاضر موجود وہاں رہتا ہے. راہ دیکھنے والا, رقیب کے معنی منتظر, کہ تو کچھ بول لی میں اب بھی لکھتا ہوں, تو کچھ کر لی میں اب بھی لکھتا ہوں, انتظار میں رہتا ہے کہ انسان سے کوئی عمل کوئی بات وجود میں آئے اور میں فوراً اس کو لکھ لوں. عتید, ہر وقت حاضر خدمت یہ فرشتہ رہتا ہے. اور یہ اس طریقے سے ہوتا ہے کہ انسان کوئی اچھی بات بولے کوئی بری بات بولے, ہر ایک کو یہ فرشتے لکھتے ہیں. اب یہاں بعض حضرات نے اس پر لمبی چوڑی باتیں کی ہے کہ کیا انسان سے نکلنے والی ہر بات یہ فرشتے لکھتے, تو کتنا لکھنے کا کام ہوئے ان کو, اور ہر طرح کی برائی لکھتے ہیں. تو بعض مفسرین تو اس بات کی طرف گئے ہیں کہ انسان ہر بول جو بولے کسی بھی طرح کا, ہر ایک کو یہ ملائکہ لکھنے کا کام کرتے ہیں. لیکن ہر جمعرات کے دن پھر یہ ملائکہ انسان کے ہفتے بھر کے اعمال جو لکھے گئے اس پر نظر ثانی کرتے ہیں, اور نظر ثانی کر کے دیکھتے ہیں کہ کون سی بات ایسی ہے کہ جو ثواب کی ہے, کون سی بات ایسی ہے جو گناہ کی ہے, اور کون سی باتیں ہیں فالتو جس میں گناہ بھی نہیں برائی بھی نہیں نیکی بھی نہیں, وہ سب مٹا ڈالتے ہیں. سمجھے, وہ لکھ لیا فرشتے نے. لیکن پھر جمعرات کو اس پر نظر ثانی کریں گے, بھائی یہ کیم سے پوچھنے کے اندر کوئی مطلب نہیں, نہ گناہ نہ نیکی, لہذا اس کو مٹا. تو ہر وقت بیٹھ کر کے یہ ہر چیز لکھ تو ڈالتے ہیں, لیکن جمعرات کے دن بیٹھ کر کے یہ تمام زائد باتیں جس کے ساتھ نیکی اور سزا متعلق نہیں ہوتی وہ سب مٹا ڈالتے ہیں. بعض حضرات یہ فرماتے ہیں کہ جس وقت پر لکھتے ہیں اسی وقت پر یہ لوگ سارٹنگ کر کے لکھتے ہیں, چھان بین کر کے, کہ بھائی یہ جو بات بولا उसकी ये बात में कोई सवाब है तो लिखो, इसमें कोई गुनाह है तो लिखो, इसकी बात के अंदर न सवाब है न गुनाह है मत लिखो। खाली का लिखने का, फिर उसको साफ करने का, डबल काम करने का कि अभी लिखो बाद में सफाई करो, ये किसने बताया? अभी जो है लिख लो कि नेकी की बात बोला है लिख लो, गुनाह की बात बोला है लिख लो, और जो बात नेकी और गुनाह के बगैर की है वो सब मिटा डालो। तो ये इंसान के साथ हर वक्त के ऊपर बाकी रहकर मौजूद रहकर लिखने का काम करते। वजाअत सकरतुल मौत बिलहक, और मौत का नशा, मौत की सकरात, मौत की सख्ती आना बिल्कुल यकीनी बात है, बिल्कुल सच्ची बात है। यहाँ तक के और ये मौत की सकरात यकीनन आ चुकी, उसके पास पहुँच गई। चुनांचे जो आदमी दुनिया में पूरी जिंदगी वहदानियत का इनकार करता था, वो भी जब अपनी आंखों से मौत के वक्त के ऊपर मलाइका और गैबी निजाम को देखता है तो वो उसको मान जाता है और उसको मानने लग जाता है। तो मौत की सकरात आ गई बिल्कुल पक्की बात, तो और वो फरिश्ते आकर के उसको कहते ज़ालिका मा कुन्त मिन्हु तहीद, यही तो वो मौत है, मौत की सकरात है, जिसको तू कभी भागा करता था, फरार हो जाता था, वो जो है तेरे पास तेरी मौत आ गई। इंसान की तबीयत कैसी है कि जिन हालात में नाखुशगवारी होती है इंसान उससे कतराता है और अच्छे हालात के खुद करीब जाता है। मौत का जो असर है और मौत की जो तकलीफ है वो नागवारी की चीज है, इसीलिए इंसान का उससे कतरा करके भागना ये एक उसकी तबीयत का तकाजा है। लेकिन मौत पीछा छोड़ती नहीं है बल्कि नागवार कतराते मौत, मौत की शिद्दत उसको आकर के मौत पकड़ ही लेती है, हालांकि इंसान की तबीयत उससे दूर जाना चाहती है। सकरतुन का लफ्ज बाज हजरात कहते गशी के माने में आता है, गशी यानी बेहोशी, और बात कहते हैं कि शिद्दत यानी सख्ती के माने के अंदर आता है, और उससे किसी को भागने की गुंजाइश नहीं होगी उसके आ जाने के बाद। वनुफिख फिस्सूर, और सूर फूंका जाएगा, मुराद है कौन सा? हजरत इसराफील अलैहि सलातु व सलाम जो सूर फूकेंगे, बहुत बड़ा सूर है, का उसकी अजमत और बड़ाई अल्लाह ही जाने कितनी बड़ी वो सूर की साइज है। वनुफिख फिस्सूर, कहते हैं कि हजरत इसराफील अलैहि सलाम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जब से बैसत हुई तब से सूर लेकर के खड़े हैं, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम की बैसत ये अलामात कयामत में से है। इस वजह से हुजूर की बैसत के वक्त ही से हजरत इसराफील सूर लेकर के तैयार हो चुके हैं। वनुफिख फिस्सूर, और सूर के अंदर फूंका जाएगा। ज़ालिका यौमुल वईद, और ये तो डराने का दिन है, यानी तुम्हारी मौत आई थी ना वो छोटी कयामत, और अब ये बड़ी कयामत आ गई। वजात कुल्लु नफ्सिन माहा साइकुम व शहीद, हर नफ्स को मैदान महशर की तरफ लाया जाएगा, और हर नफ्स खुद आएगा मैदान महशर की तरफ, और उसके साथ एक साइक होगा और एक शहीद होगा। साइक के क्या माने? साइक के माने ये है कि एक फरिश्ता होगा जो उसको हकाल हकाल करके जानवरों की तरह मैदान कयामत के अंदर लाएगा। ये महशर में अल्लाह ताला के सामने हाजिरी के वक्त की बात है, जो फरिश्ते इंसानों को कब्र से निकलने के बाद हकाल करके मैदान कयामत की तरफ लाएंगे। और एक शहीद उसके साथ होगा। शहीद से मुराद ये है कि जो उसके आमाल की गवाही दे दे, और आमाल की गवाही देने वाला एक मुस्तकिलन फरिश्ता होगा। और बात कहते हैं कि आमाल नामे हैं, बात कहते हैं कि इंसान के हाथ पैर बदन के आजाएं जो इंसान को साथ रह करके अल्लाह ताला के सामने गवाही देने का ये काम करेंगे। हजरत मुफस्सिरीन ये फरमाते हैं कि साइक ये बुरे आमाल को लिखने वाला है, शहीद नेकियां लिखने वाला है। बात कहते हैं कि साइक, साइक का माना खुद इंसान की जात, और शहीद से मुराद उसके आजाए जवारे। लकद कुंत फी गफलतिन मिन हाजा, अबे ओ इस दुनिया के अंदर इस कयामत से तू बहुत गफलत के अंदर था, कयामत के बारे में तू ध्यान नहीं देता था। फकशफना अनका गिताका, आज हमने अंधेरियों के पर्दे, तारीकियों के पर्दे, गफलत के पर्दे सब हमने दूर कर दिए। दुनिया की चीजों में जो तू गफलत में पड़ा हुआ था, तो आज आखिरत के अंदर वो तमाम पर्दे तेरे दूर हमने कर दिए। फबसरु कल यौम हदीद, आज तेरी आंखें बहुत तेज देखती हो गई, एकदम तेज तर्रार साफ सुथरी देखती हुई हो गई। तो आज हम तेरे ऊपर से पर्दे को दूर कर देंगे गफलत के अंधेरियों के, तो तेरी निगाहें तेज हो जाएगी और सब चीजों को देखने लगेगा। लकद कुंत फी गफलतिन मिन हाजा, पहले दुनिया में कयामत के बारे में गफलत में था। फकशफना अनका गिताका, गफलत दूर हो गई। फबसरु कल यौम हदीद, आज तेरी निगाहें तेज हो गई। देखो अल इंसानु नियाम इज़ा मातु इंतबहु, सब इंसान सोए हुए मरेंगे सब बेदार होंगे, हदीयों को खड़े होंगे तब बेदार होंगे। तो वजात कुल्लु नफ्सिन माहा साइकुम व शहीद, لقد كنت في غفلة من هذا فكشفنا عنك غطاءك فبصرك اليوم حديد، وقال قرينه هذا ما لدي عتيد۔ करीन से कौन मुराद? नंबर एक फरिश्ता जो उसके साथ रहेगा, और दूसरी राय ये है कि करीन से मुराद है शैतान जो उसके साथ रहेगा। तो शैतान ये कहेगा, करीन उसका पक्का दोस्त, हाजा माल दैया अतीद, ये हाजिर है, ये हाजिर है। यानी शैतान ये कहेगा कि अल्लाह मैं इसको गुमराह कर करके जहन्नम में डालने के लिए तैयार करके पकड़ के ले आया हूँ, अब इसको आप जहन्नम के अंदर डाल दीजिए। दुनिया मैंने इसको गुमराया वरगलाया, यहाँ तक के जहन्नम के लिए तैयार कर दिया, और अब मैं उसको आपके सामने लेकर के आया हूँ। बात में ये मतलब कहेंगे कि फरिश्ता अल्लाह से ये कहेगा, उसके तमाम आमाल नामे में तैयार करके लाया हूँ, बस अब इस आमाल नामे के मुताबिक उसको जजा सजा दी जावे। अल्लाह की तरफ से जवाब दिया जाएगा, अल कियाफी जहन्नम कुल्ल कफ्फारिन अनीद, डाल दो जहन्नम के अंदर हर काफिर ना शुक्रे को, मुखालिफ को, जो हक की मुखालफत करता था, बड़ी नाशुक्रिया करता था, उसको जहन्नम में डाल दो। मन्ना इल्लिल खैर, जो लोगों को नेकियों से बड़ा रोकने वाला था, ज़कात से भी रोकता था, दूसरी नेकियों से भी रोकता था। देखो नेकी से रोकने वालों की कितनी खतरनाक सजा, इसलिए कभी किसी को नेकी से रोकने का नहीं। इसमें तकरार में खलल डालना भी आ गया, मुताले में खलल डालना भी आ गया, नमाज इबादत जिक्र तिलावत में बीजा खलल करना भी आ गया। मन्ना इल्लिल खैर, मुअत्तद वो बड़ा जालिम है, हद से बड़ा हुआ है, मुरीद दीन के बारे में शक में पड़ा हुआ है। अल्लज़ी जअल मअ अल्लाह इलाहा आखर, जो अल्लाह ताला के साथ दूसरे माबूद को मानता है। फल कियाहु फिल अज़ाब अश्शदीद, तुम उसको जहन्नम के सख्त अजाब में डाल दो। قال قرينه ربنا ما طغيته ولكن كان في ضلال مبين ولكن كان في ضلال بعيد, शैतान अल्लाह से कहेगा कि अल्लाह मैंने इसको गुमराह नहीं किया, मैंने उसको शरारत के अंदर नहीं डाला, लेकिन वो खुद दूर की गुमराही के अंदर पड़ा हुआ था। मेरा तो काम सीधी का रास्ता बताना था कि टॉकिस किधर है, गया ये था, टिकट इसने ली, पिक्चर इसने देखी, मैंने तो उसको सिर्फ रास्ता बतलाया था, इसलिए इसी को बराबर सजा होनी चाहिए। अल्लाह ताला फरमाएंगे कि देखो अब यहाँ मेरे सामने बहसबाजी करने की कोई जरूरत नहीं है, तो किसने गुमराह किया था, न कौन गया था, न कौन किया था, मेरे यहाँ तो तुम्हारा जुर्म साबित हो गया। कौल ला तख्तसिमू लदैया, अल्लाह ताला फरमाएंगे कि तुम मेरे सामने झगड़ा मत करो। वक़द क़द्दमतु इलैकुम बिल वईद, मैं तुमको अजाब से पहले ही डरा चुका था, लेकिन तुम डरे नहीं और गुनाह में पड़े, इसलिए अब सब जहन्नम के अंदर जाओ। मा युबद्दलुल क़ौलु लदैया वमा अना बिज़ल्लामिन लिल अबीद, कोई बात मेरे पास बदलती नहीं, लिहाजा ये फैसला था कि भाई काफिरों को जहन्नम में डाला जाएगा तो डाला जाएगा, अब इसमें कोई फैसला बदलने वाला नहीं है, और मैं अपने बंदों पर जुल्म नहीं करता कि बेकसूर को मैं जहन्नम के अंदर डाल दूं। जी نقول لجهنم هل امتلأت وتقول هل من مزيد, अल्लाह ताला कयामत के दिन जहन्नम से सवाल करेंगे। ये सवाल जो जहन्नम से बारी ताला करेंगे ये काफिरों को डराने और धमकाने के लिए होगा। क्या सवाल करेंगे अल्लाह, हलीम तलाती भर गई कि अभी खाली और अधूरी है, भरी के नहीं भरी तू, इसलिए कि अल्लाह का वादा है ना कि लाम लान जहन्नम मिनल जिन्नति वन्नासि अजमाईन, अल्लाह ने भरने का वादा किया है, तो बहुत सारे गए अंदर गिर पर, तो उस वक्त अल्लाह उससे सवाल करेंगे कि तू भरी के अभी अधूरी है, तो वो जवाब के अंदर कहेगी कि अभी तो मुझे और ज्यादा अफराद चाहिए, अभी मुझे बहुत चाहिए, मैं तो बहुत वसी और कुशादा हूँ। ये जहन्नम का जो कहना हलमिन मजीद, ये जहन्नम की वसअत को बतलाने की बेहतरीन ताबीर है, आला तरीन ताबीर है। देखो किसी के वसअत आप बयान करोगे, भाई इनका खाने की वसअत कितनी, तो क्या है कि वो पांच रोटी खा जाते हैं, तो आप कहोगे नहीं नहीं ये तो कुछ भी नहीं, तो फुलाने हमारी जमात में 10 रोटी खाता है, तो तीसरा बोला कि 10 खाली 10, हमारी जमात में एक है वो 12 खाता है, ये मिकदार उसकी वसअत की। चौथा बोला अरे हमारे क्लास में तो एक ऐसा है कि जब भी जितना भी दो वो कहते और आने दो। देखो कितनी आला दर्जे की ताबीर हो गई, तो जब भी जितना भी दो वो क्या कहेगा और आने दो। तो जहन्नम का ये जवाब जो है ना उसके वसअत की इंतहा को बतलाता है कि हल मिन मजीद, कि है और ज्यादा। चुनांचे कयामत के दिन कायम करने की जरूरत नहीं, कौन बेचारे ऐसे, तो हल मिन मजीद, बहुत तो की नींद डाल होती है इनके काम की कसरत के ऊपर, तो हल मिन मजीद, तो उस वक्त पर जहन्नम जो है सवाल कर कहेगी कि अल्लाह और ज्यादा चाहिए और ज्यादा चाहिए। मुफस्सिरीन फरमाते हैं कि जब जहन्नम ऐसा जवाब देगी तो अल्लाह सुबहानहू व ताला अपने कदम रख देंगे, तो उस कदम से वो जहन्नम दब जाएगी, सिमट कर सुकड़ जाएगी, और बस 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 ऐसा बोलेगी कि अल्लाह बस अब हो गया, अब कोई ज्यादा नहीं चाहिए। अब ये जो अल्लाह ताला अपना कदम रख देंगे उससे क्या मुराद, तो बाद हजरात ने कदम रखने से मुराद लिया है अल्लाह ताला का तसर्रुफ करना, वरना जहन्नम तो भरेगी जिन्नात और इंसान से। देखो उसकी एक मिसाल आसान समझो, बाज बर्तन ऐसे होते जो दबने के काबिल होते, जैसे रबड़ का, चमड़े का, प्लास्टिक, लूज प्लास्टिक का आपको बर्तन हो तो आप उसको यूं दबाओ तो दबता है। अब उस बर्तन के अंदर आप थोड़ी चीज डालो, अभी वो पूरा भरा नहीं, फिर नीचे से दबाओ तो क्या होगा कि अंदर भरी हुई चीज ऊपर छलक के बाहर गिरने लगती है, तो ये है एक मतलब इस हदीस का कि कदम रखने से जो है जहन्नम कहेगी कि बस 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 मैं भर गई, यानी वो दब जाएगी और सुकड़ करके जवाब देगी कि बस अब मुझे किसी और की जरूरत नहीं है। यौम नकूल लजहन्नम हल इंसलाति वतकूल हल मिन मजीद वउज़लिफतिल जन्नतु लिलमुत्तकीन गैर बईद, और जन्नत तकवा वालों से बिल्कुल करीब कर दी जाएगी और वो दूर नहीं होगी। देखो ये उस लिफत में खुद करीब करने का माना है, लेकिन गैर बईद का लफ्ज लाया गया। क्यों लाया गया? ताकीद पैदा करने के लिए कि जन्नत जन्नतियों से बिल्कुल दूर नहीं होगी, निहायत करीब होगी जन्नत जन्नतियों से। इस सिलसिले में हजरत मुफस्सिरीन की दो राय है। बात कहते हैं कि कयामत का मैदान जब शुरू से कायम होगा तभी से ऐसा होगा कि जन्नत कयामत के मैदान के करीब लाके रख दी जाएगी। अब सब जन्नती लोग बीच में कोई हाइल नहीं, पर्दे नहीं, और मैदान कयामत में बैठे बैठे देखेंगे, ओ रहा मेरा बंगला, ओ रहा मेरा बगीचा, ओ रही मेरी हुई चली, इस तरीके से यही उससे देखते होंगे। अब जो आयत के अंदर ये कहा गया आगे चल करके के खुद खुलोहा भी सलाम, तो इसका मतलब ये है कि हिसाब किताब के बाद जाने की बशारत है ये। अभी तो जन्नत करीब में है, बेहतर है, लेकिन अभी जाने की इजाजत नहीं। इजाजत कब मिलेगी? जब हिसाब किताब मुकम्मल हो जाएगा तब। तो जन्नत शुरू से करीब, लेकिन उसके अंदर दाखला हिसाब के बाद। और खुद खुलो का मतलब क्या? अभी तुमको बशारत दी जाएगी, हिसाब पूरा होते ही भेज दिया जाएगा। और बाद मुफस्सिरीन ये फरमाते हैं कि जब हिसाब किताब पूरा कर दिया जाएगा तब जन्नत करीब लाई जाएगी। और जन्नत करीब लाकर के बारी ताला इरशाद फरमाएंगे, चलो मेरे बंदो अब तुम जन्नत में दाखिल हो जाओ। तो जन्नत तकवा वालों के करीब कर दी जाएगी, वो बिल्कुल दूर नहीं होगी। हाजामा, ये वो जन्नत है जिसका वादा किया गया था हर उस आदमी को जो अल्लाह की इताअत की तरफ रुजू करता है और अल्लाह के हुदूद की हिफाजत करता है और उसके खिलाफ वर्जी नहीं करता है और तोड़ता नहीं है। अवाब और हफीज का एक माना है गुनाह से रुजू करने वाला, और एक माना है गुनाह को याद रख कर के उसकी तलाफी करने वाला। बाद में कहा खलवत में गुनाहों को याद करके अल्लाह से इस्तिग़फ़ार करने वाला। बाद में कहा हर मजलिस और नशिस्त में अल्लाह से गुनाहों से माफी मांगने वाला। बाद में कहा कि जो मजलिस से फारिग होने के बाद दुआ पढ़े सुभान अल्लाह वबिहम्दिही अल्लाहुम्मा इन्नी अस्तग़फिरुका मिम्मा अफ़बतु फी मजलिसी हाज़ा, और बात कहते कि सुभानक अल्लाहुम्मा वबिहम्दिका ला इलाहा इल्ला अंता अस्तग़फिरुका वातूबु इलैह, ये पढ़ने वाला ये अवाब कहा जाएगा। और हफीज का माना वही कि जो अल्लाह ताला के अहकाम की हिफाजत करे, अल्लाह ताला के अहकाम को निभावे और जो है गुनाह को याद रख के उसकी तलाफी की फिक्र करे। और बाद हजरात ने बहुत अच्छी बात कही कि जो आदमी इशराक की 4 रकात नमाज पढ़ ले उसको अवाब और हफीज कहा जाएगा। मन खशियर रहमान बिल गैब, जो रहमान को देखे बगैर डरे, वजा बि कल्ब मुनीब, और अल्लाह की तरफ मुतवज्जे होने वाला दिल लेकर के आए, युदखुलुहा बिसलाम, उसको कहा जाएगा कि सलामती से जन्नत के अंदर दाखिल हो जा पूरे इत्मीनान से, पूरी सलामती से। या ये कि उसको जन्नत में दाखिले के वक्त पर सलाम 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 कहा जाएगा। ذلك يوم الخلود, और ये उसका हमेशा रहने का दिन होगा, यानी अब बाहर नहीं आएगा वो। लहुम मा यशाउन फीहा, उन जन्नतियों को जन्नत के अंदर जो वो चाहे मिलेगा, सब मिलेगा, खाना पीना सोना। वलदैना मजीद, और हमारे पास उससे भी ज्यादा नेमतें मिलेगी, यानी जो वो मांगते उस मांगी हुई नेमत से भी ज्यादा हम उनको अता करेंगे। जैसे हम किसी के यहाँ मेहमान जाए, अब मेजबान पूछे भाई आप क्या खाना पसंद फरमाएंगे, तब हमने कह दिया कि भाई कड़ी खिचड़ी हमारी तो तबीयत चलती है, तब हम गए तो देखा तो कड़ी खिचड़ी के अलावा 10 किस्म के गोश्त की आइटम, 4 किस्म के चावल की आइटम, मीठे 8-10 किस्म के सलाद, 15-17 किस्म के मशरूबात मुख्तलिफ अनवा के। अब आप कहेंगे ना कि ये क्या, तो भाई कड़ी खिचड़ी आपने कहा था, ये मस्जिद हमारी तरफ से, मस्जिद। तो इस तरह मांगने से ज्यादा अल्लाह ताला उनको अता फरमाएंगे। चुनांचे जो आदमी हर वक्त बारी ताला का अदब मुस्तहजर रखे और तवाजु और आजीजी से रहे और नफसानी ख्वाहिशात से अपने आप को बचा के रखे, ऐसे मुनीब बंदों को ऐसी ऐसी नेमत अल्लाह ताला अता फरमाएंगे। बाद मुफस्सिरीन फरमाते हैं कि मजीद ऐसी नेमत है कि बंदे के वहमो गुमान में भी नहीं होगा, ऐसी नेमत बंदा को अल्लाह ताला अता फरमाएंगे। बाद में उससे मुराद लिया है अल्लाह ताला की जियारत को, वलदैना मजीद। बाज बंदों को जब चाहे तब जियारत नसीब होगी और बाज बंदों को जुमा जुमा जियारत नसीब होगी। मुफस्सिरीन ने मजीद की तफसीर में एक लंबी रिवायत भी नकल की है कि एक खजूर का दरख्त होगा जन्नत में, जिस पर से बादल उठेगा और वो बादल जन्नतियों के सर पर आकर के उसमें से हूरे ईन को बरसाएगा और वो हूरे बोलेगी आकर के हस्ती हस्ती, नहनुल मजीद नहनुल मजीद, अल्लाह ने जिसका मजीद का तुझसे वादा किया था वो मजीद हम ही है। बाद मुफस्सिरीन कहते हैं कि मजीद से मुराद एक हूर है, जिस हूर का चेहरे के बारे में अफ़्फ़ा मिनल मिरअती, आईने से भी ज्यादा साफ और चमकीला, और उसका एक मोती ऐसा होगा जो मशरिक और मगरिब के दरमियान को चमका देवे, वो हूर मजीद पीछे से आकर के इंसान के कंधे पर हाथ मारेगी और हाथ मार करके कहेगी, हाय जो इंसान 70 साल तक टेक लगाए हुए बैठा होगा उसको आकर के वो पीछे से सलाम करेगी और इंसान उसको पूछेगा अरे तू कौन, तो जवाब में कहेगी अनल मजीद, मैं ही मजीद हूँ, और उसके ऊपर 70 जोड़े होंगे कपड़े सूट पहने होंगे और वो इतने बारीक होंगे कि उसका बदन तो बदन, हड्डियों के अंदर का गुदा भी नजर आता होगा, वो मजीद है। वलदैना मजीद वकम अहलकना क़ब्लहुम मिन क़र्न, हमने इन मक्का वालों से पहले कितनी सारी बस्तियों को हलाक कर दिया, कितनी कौमों को हलाक कर दिया जो अल्लाह की नाफरमानी करते थे, फिर भी वो बच नहीं सके अल्लाह के अजाब से। हम अशद मिनहुम बतशा, ये मक्का वालों से ज्यादा ताकत वाले थे, फनक कबू फिल बिलाद, और उन्होंने शहरों को छान मारा था, यानी दुनिया नकब के माने सुराख करना, फाड़ना। जब इंसान दूर दराज के इलाके के सफर करता है तो उसके लिए फनक कबू फिल बिलाद कहा जाता है, मतलब आयत का ये दुनिया छान मारी, दूर दराज के सफर कर मारे, लेकिन फिर भी इन्होंने मौत से बचने की कोई जगह कहीं नहीं पाई कि दुनिया में कोई ऐसी जगह हो कि जहाँ जाकर के आदमी मौत से बच जाए। ये मक्का के काफिरों के लिए खास तौर पर कहा गया, हलमी महीस है कोई छुटकारे की जगह। आजकल जो है इन लोगों ने पूरी दुनिया छान मारी और जो है अजीब अजीब रिसर्च ताकीद डिस्कवरी कर डाली, लेकिन फिर भी आज तक कहीं उनको मौत से फरार की जगह नहीं मिल सकी। इन नदाली का लदी करा, इसके अंदर बड़ी इन नफी दाली का लदी करा, इसके अंदर बड़ी निशान समझदारी की बातें हैं, नसीहत की बातें हैं। लिमन कान लहु कल्ब, जिसके अंदर अक्कल नाम की कोई चीज होए, वरना जो जो है पागल अक्कल बगैर का होए उसको कोई फायदा नहीं होगा। औ अल कसमा, या ये कि ध्यान से जो नसीहत की बात सुने, हुजूरिये कल्ब के साथ नसीहत सुने और कान लगावे। तो जो आदमी नसीहत को ध्यान से सुने उसको इन बातों के जरिए से फायदा होगा। وَهُوَ شَهِيد, اور وہ دل سے موجود بھی رہے گئے. دیکھو آپ میں سے اکثر حضرات جو ہے یہاں جسمانی طور پر حاضر تو رہتے ہیں سبق میں, لیکن ذہن حاضر نہ ہو تو اس کا کیا مطلب؟ اصل ہے یہ وَهُوَ شَهِيد کہ اس کا ذہن بھی جسم کے ساتھ یہاں پر موجود ہوئے, کسی اور جگہ کے اوپر اس کا ذہن گھومتا نہ ہوئے. حضوری قلب کے تین مراحل مفسرین نے ذکر کیے ہیں. نمبر ایک, پہلا مرحلہ یہ ہے کہ جب وہ قرآن مجید کو پڑھتا ہے, اللہ کے احکام کو پڑھتا ہے, تو اس وقت پر اوامر اور نواہی کا مشاہدہ کرتا ہے, اللہ کے احکام اور نواہی کا مشاہدہ کرتا ہے, احکام پہ عمل کرتا ہے, نواہی سے بچتا ہے. یہ حضوری قلبی کا پہلا درجہ ہے. دوسرا درجہ ہے وہ یوں تصور کرے کہ میں اللہ تعالیٰ کے دربار میں حاضر ہوں اور اللہ تعالیٰ مجھے حکم دے رہے, یہ بندے یہ کر, یہ بندے یہ مت کر. نمبر تین, کوئی آدمی اپنے تمام حس کو فنا کرے اور مشاہدہ کرے کہ اصل تو میں جو قرآن پڑھ رہا ہوں یہ اللہ تعالیٰ پڑھ رہے ہیں اور میری زبان اللہ تعالیٰ کی بات کی ترجمان ہے اور اللہ سبحانہ و تعالیٰ گویا خود تلاوت فرما رہے ہیں اور وہ اللہ تعالیٰ حکم دے رہے ہیں, اس کا وہ آدمی استحضار رکھتا ہو تو وَهُوَ شہید, اس کا دل بھی موجود ہو. وَلَقَدْ خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ, اور پکی بات یہ کہ ہم نے آسمان اور زمین اور جو کچھ ان کے درمیان کے اندر ہم نے 6 دن کے اندر اس کو پیدا کیا. اللہ چاہتے تھے ایک لمحے میں پیدا کر دیتے, لیکن انسان کو سکھانا ہے کہ کام اطمینان سے اور ترتیب سے کرنا چاہیے, اتاولے پن کے اندر جلد بازی میں کام نہیں کرنا چاہیے. 2 دن لگے زمین کو پیدا کرنے میں, 2 دن زمین کے منافع پیدا کرنے میں, 2 دن آسمان کے پیدا کرنے کے اندر لگے. وَمَا مَسَّنَا بِاللُّغُوبِ, اور ہم کو کوئی تھکن نہیں ہوئی. جب پہلی مرتبہ تھکن نہیں ہوئی تو دوسری مرتبہ کس طریقے سے تھکن ہو سکتی ہے؟ اللہ تعالیٰ نے زمین کو اتوار کو پیدا کیا اور پیر کو, پہاڑوں کو جو ہے منگل کے دن پیدا کیا, شہر نہر روزی کو بدھ کے دن پیدا کیا, آسمان ملائکہ کو جمعرات کے دن پیدا کیا, اور جمعہ کے دن کے اندر دوسری بہت ساری مخلوقوں کو پیدا کیا. چنانچہ یہودیوں فرما جمعہ کے دن کے مختلف حصے تھے, ایک حصے کے اندر جو ہے اللہ تعالیٰ نے انسانوں کی عمروں کو پیدا کیا, دوسرے حصے میں آزمائش آفتوں کو پیدا کیا, اور جمعہ کے دن کے تیسرے حصے میں آدم علیہ السلام کو پیدا فرمایا. وما مسنا من لغوب, اللہ فرماتے کہ ہم کو جو ہے کوئی تھکن نہیں ہوئی. اس میں ان یہودیوں کی تردید ہے, چنانچہ یہودی یہ کہتے ہیں 6 دن مخلوق کو پیدا کرتے کرتے نعوذ باللہ اللہ اتنے تھک گئے کہ سنیچر کے دن اللہ تعالیٰ نے آرام کیا, اور آرام کرنے کے لیے نعوذ باللہ اللہ تعالیٰ اپنے عرش پر چیت لیٹ گئے. اور جو ہے اس لیے یہودی یہ جو مجسمہ فرقہ ہے اس کے بانی یہود لوگ ہیں, کیونکہ مجسمہ اللہ کے لیے جسم کا قائل ہونا, تو اس طرح کی جو باتیں کرے کہ اللہ تھک گئے, یہ تھکان تو جسم سے متعلق ہوتی ہے, پھر تھکان دور کرنے کے لیے اللہ تعالیٰ عرش پر چیت لیٹ گئے, یہ سب تو جسم کی باتیں ہیں. تو یہ مجسمہ فرقہ یہ اس وقت غیر مقلدوں کی ایک شاخ بنا ہوا ہے, تو وہ سب جو ہے یہود اس کے بانی ہیں. اور آگے چل کر کے ان کے عقیدہ یہ بھی ہے کہ 4 زانو نہیں بیٹھنے کا, کیونکہ 4 زانو بیٹھنا یہ آرام کی علامت ہے, اور اللہ تعالیٰ نعوذ باللہ جب کام کر کے تھک گئے تھے تو 4 زانو ذرا بیٹھے, اس لیے یہود 4 زانو نہیں بیٹھتے ہیں. وما مسنا باللغوب, یہ سب جو ہے ان کی شرارتیں ہیں. فاصبر علی ما یقولون وَسَبِّحْ بِحَمْدِ رَبِّكَ, اے محمد صلی اللہ علیہ وسلم یہ مکہ والے جو کچھ باتیں آپ کے خلاف بول رہے ہیں اس کے اوپر آپ صبر کیجئے, یہ یہود جو اللہ تعالیٰ کے لیے جسم کی تشبیہات دے رہے ہیں اس کے بارے میں صبر کیجئے, یہ یہود جو آپ کو جھٹلا رہے ہیں اس کے بارے میں آپ صبر کیجئے. وَسَبِّحْ بِحَمْدِ رَبِّكَ, اور آپ اپنے رب کے حمد کے ساتھ تسبیح پڑھتے رہیے. قبل طلوع الشمس सूरज के निकलने से पहले फजर, वक़ब्ल अल-गुरूब सूरज डूबने से पहले जोहर और असर, व मिन अल-लैल मगरिब और ईशा, ये सब नमाज आप जो है पढ़ते रहिए। व मिन अल-लैल फसब्बिहु, और रात के अंदर भी आप नमाज तस्बीह पढ़िए। वो अदबार और सुजूद, और सजदों के पीछे नमाज के बाद, मुफस्सिरीन ने इसे मुराद लिया है हर नमाज के बाद तस्बीहात पढ़नी। जैसे हदीस में आया तस्बीह फुकरा 33 सुभान अल्लाह, 33 अल्हम्दुलिल्लाह, 33 अल्लाहु अकबर, और 100वीं मर्तबा में ला इलाहा इल्लल्लाह वहदहू ला शरीक लहु लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर। बाद में सुबह शाम की तस्बीह हाथ भी से मुराद ली है। बाद में फर्ज के आगे पीछे पढ़ी जाने वाली नफल और सुन्नत मौकेदा गैर मौकेदा भी मुराद ली है। और बात कहते हैं कि मगरिब के बाद की जो दो रकात नफिल है वो भी मुराद है। बाद मुफस्सिरीन कहते हैं कि पहले तीन ही नमाजें फर्ज थी, वो तीन नमाज भी जो है आयत के अंदर मुराद है। बाद में चल कर के पांच नमाज हो गई और तीन की फर्जियत मंसूख हो गई। وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ وَأَدْبَارَ السُّجُودِ, नमाज के बाद भी तस्बीह और जिक्र और नफिल नमाजें आप पढ़िए। وَاسْتَمِعْ يَوْمَ يُنَادِي الْمُنَادِ مِنْ مَكَانٍ قَرِيبٍ, और आप ध्यान وَاسْتَمِعْ, और ये बात मुखातब तो ध्यान से सुन, जिस दिन के एक पुकारने वाला करीब की जगह से पुकारेगा। अब ये करीब की जगह से पुकारने का क्या मतलब, तो यहाँ बाज़ हज़रात की ये रिवायत नकल की है कि कयामत के दिन जब सूर फूकने का मौका आएगा तो हजरत इसराफील अलैहि सलातु वसलाम तो सूर फूकेंगे, लेकिन हजरत जिब्रील अमीन निदा लगाने का काम करेंगे, और निदा के अंदर ही आवाज लगाएंगे, अय्यतुहल इज़ाम अल-बालिया, ए सड़ेली बोसीदा हड्डियों, व औसाल अल-मुनक़तिआ, ए जोड़ बदन के जो कट के सब अलग अलग हो चुके हैं, वल लुहूम अल-मुतमज़्ज़िका, और वो गोश्त जो सब रेजे रेजे हो गए, व शुऊर अल-मुतफर्रिका, ए इंसानों के बाल जो बदन से जुदा हो चुके, इन्ना अल्लाह यामुरुकुन अन तस्तमिअ लिफ़सल अल-क़ज़ा, अल्लाह तुम्हें हुक्म दे रहे हैं कि फैसले के लिए तुम सब इकट्ठे हो जाओ, जमा हो जाओ। तो कहते हैं कि ये आवाज जिब्रील लगाएंगे, हजरत इसराफील सूर भूकने का काम करेंगे। अब ये जो आवाज लगाएंगे वो आवाज कहाँ से लगाएंगे, जो कहते हैं कि सफरे बैतुल मुकद्दस के ऊपर खड़े होकर के ये आवाज लगाने का काम करेंगे। और सफरे बैतुल मुकद्दस जो पहले किबला था, तहवील काबा से पहले, तहवील इलल काबा से पहले फवल्ली वजह के शतर अल मस्जिद अल हराम, उससे पहले यही सखरे बैतुल मुकद्दस ये किबला था, उसी की तरफ रुक करके नमाज पढ़ते थे। ये जो एक गुम्बद नजर आता है वो सुनहरे रंग का, जिस पर 83 किलो सोना चढ़ाया गया है, जिस गुम्बद के ऊपर, वो मस्जिद अक्सा नहीं है, मस्जिद अक्सा तो उसके आगे है, ये तो कुब्बतुस सखरा है, यानी नीचे यही पत्थर है जो पहले किबला था, उसके ऊपर ये गुम्बद बनाया गया और उस पर 83 किलो सोना चढ़ाया गया है। तो ये जो सखरे बैतुल मुकद्दस है उस पर जिब्रील अमीन चढ़कर के तमाम इंसानों को आवाज लगाएंगे। अब ये जो मकानिन करीब का लफ्ज आया, इसका क्या मतलब, तो इसका एक मतलब ये बयान किया गया है कि हर हर सुनने वाले को ऐसा महसूस होगा कि आवाज मेरे करीब में से आ रही है। देखो कोई आवाज दूर से आवे तो आदमी को है ना कि भाई इधर जुमा मस्जिद की तरफ से कोई आवाज आ रही है, कोई कह नहीं नहीं इधर शिमला की तरफ से आवाज आ रही है, लेकिन कयामत के दिन जिब्राइल की या इसराफील के सूर की आवाज की खासियत ये होगी कि हर इंसान को ऐसा लगेगा कि मेरे कान के अंदर जो है आवाज दी जा रही है। और बात कहते हैं कि मकानिन करीब से मुराद ये है कि सफरे बैतुल मुकद्दस دنیا کی زمین تمام زمینوں کے مقابلے میں آسمان سے سب سے قریب ہے. بعض نے 18 میل کا ذکر کیا ہے کہ دوسری زمینوں کے مقابلے میں سفر بیت المقدس سے آسمان 18 میل زیادہ قریب ہے. بعض نے 12 میل کی مقدار بھی مراد لی ہے. بعض اس کو وسط الارض قرار دیتے ہیں. یہ سب باتیں ہیں. یوم ینادی المنادی من مکان قریب یوم یسمعون الصیحۃ بالحق. اس دن وہ لوگ چنگار کی پکار کی آواز سن ہی لیں گے جس آواز کا آنا بالکل طے ہے اور جبرائیل کی پھکنے کی وہ آواز ہوگی. ذالک یوم الخروج. وہی نکلنے کا دن آ گیا یعنی قبر سے نکل کر کے میدان محشر کے اندر جمع ہونے کا دن آ گیا. سب لوگ اپنی قبروں سے نکل کر ملک شام کی طرف دوڑیں گے. وَإِنَّا نَحْنُ نُحْيِي وَنُمِيتُ وَإِلَيْنَا الْمَصِيرُ. ہم ہی زندہ کرنے والے اور ہم ہی موت دینے والے اور ہماری ہی طرف سب کو لوٹ کر کے آنا ہے. یوم تشقق الارض عنہم سراعا. یہ دن زمین پھٹے گی اور وہ لوگ جلدی جلدی اپنی قبروں سے نکلیں گے. عنہم یعنی تمام. یوم تشقق الارض عنہم سراعا. انسانوں کے اوپر یہ قبریں پھٹے گی. جتنے مدفونین ہیں ان کے اوپر پھٹے گی اور وہ جلدی جلدی اپنی قبروں سے نکلیں گے. ذالک حشر علینا یسیر. تم کو قیامت کے میدان میں جمع کرنا حساب لینا یہ سب ہمارے لیے آسان ہے. نحن اعلم بما یقولون. یہ مکہ کے کافر جو باتیں کہتے ہیں اللہ فرماتے ہیں ہم خوب اچھی طریقے سے جانتے ہیں. وما انت علیہم بجبار. اے نبی آپ ان کے اوپر جبر کرنے والے بنا کر کے بھیجے گئے نہیں ہیں. دیکھو یہ انسان جو کچھ اعمال کرتا ہے اس کے بارے کے اندر پہلے بھی یہ روایت گزری کہ اللہ سبحانہ و تعالیٰ کے ملائکہ اس انسان کے اعمال کو لکھ لینے کا کام کرتے ہیں. تو یہ اسی کے مناسبت ہے کہ نحن عالم بما یقولون کہ اللہ تعالیٰ تو بذات خود جانتے ہیں اور ملائکہ کے پاس جو لکھوانے کا ہے یہ لکھوانے کا کام صرف اتمام حجت کے خاطر ہے. وما انت علیہم بجبار. آپ ان کے اوپر جبر کرنے والے نہیں کہ زبردستی پکڑ کر کے ان کو ایمان میں داخل کر دے. فذکر بالقرآن من یخاف وعید. آپ قرآن کریم کے ذریعے سے نصیحت کیجئے ایسے لوگوں کو جو عذاب سے ڈرتے ہو. اور یہ جماعت ایمان والوں کی ہے جو ایمان والے اللہ تعالیٰ کے عذاب سے ڈرتے رہتے ہیں ان کو آپ قرآن مجید کے مضامین کے ذریعے سے ڈرائیے. مفسرین نے یہ روایت نقل کی ہے کہ جو ملائکہ لکھنے کا کام کرتے ہیں تو ان کا قلم یہ انسان کی زبان ہے اور ملائکہ کی روشنائی انسان کا تھوک ہے اور ملائکہ کے بیٹھنے کی جگہ نواجیز ہے وہاں بیٹھ کر کے یہ لکھنے کا کام انجام دیتے ہیں.